सर्वप्रथम त मरेकाहरूको बौरी उठाए भन्ने विषय जब हामीले सोच्दछौ, हामीले चाहिँ यो बौरी उठाई चाहिँ शरीरको बौरी उठाईको कुरा गरेको हो भन्ने कुरा चाहिँ हामीले ध्यानमा राख्नु पर्यो। आत्मा त हाम्रो शरीर मरेपछि पनि रहिरहन्छ। लुका 16 अध्यायमा मसँग पल्टाउनुहोस् त, तपाईँ यदि आजै तपाईँको शरीर मर्यो भने पनि तपाईँको आत्मा चाहिँ निरन्तर रहिरहन्छ। लुका 16 अध्यायमा पढ्छौ, आत्मालाई त्यसैले बौराउनु परेको छैन, शरीर हो बौराउनु परेको। अनि मरेकाहरूको बौरी उठाई भन्दाखेरि चाहिँ हामी शरीरको बौरी उठाईको कुरा गर्दैछौ, तर पहिला शरीर मरेपछि त्यो आत्मा रहिरहन्छ भन्ने कुरालाई चाहिँ एकचोटि लुका 16 22 हामी फेरि पनि पढ्न राम्रो हुन्छ। लुका 16 अध्याय अनि 22 पदमा, अनि यस्तो भयो, त्यो माग्ने मर्यो र स्वर्गदूतहरूद्वारा अब्राहमको काखमा पुर्याइयो, त्यो धनी मानिस पनि मर्यो र गाडियो, अनि नरकमा भयानक पीडामा तडपिँदै त्यसले आफ्ना आँखा उठायो र टाढामा अब्राहम लाएर उनको काखमा लाजरसलाई देख्यो, अनि त्यसले चिच्याएर भन्यो, हे पिता अब्राहम, म माथि दया गर्नुहोस् अनि लाजरसलाई पठाइदिनुहोस् र उसले आफ्नो औंलाको टुप्पो पानीमा चोपोस् र मेरो जिब्रो शीतल पारिदियोस्, किनकि म यस ज्वालाभित्र तडपिरहेको छु। तर अब्राहमले भने, हे छोरा, सम्झ, तिमीले आफ्नो जीवनकालमा तिम्रा असल असल कुराहरू पायो, त्यसरी नै लाजरसले खराब कुराहरू पायो, तर अहिले उसले शान्ति पाएको छ, तर तिमी तडपिरहेका छौ, अनि यी कुराहरू बाहेक यहाँबाट पारी तिमीहरू कहाँ जान चाहनेहरू जान नसकुन् र त्यहाँबाट आउन चाहनेहरू पनि हामी कहाँ आउन नसकुन् भनी हामीहरू र तिमीहरूको बीचमा एउटा ठूलो खाँद राखिएको छ। तब त्यसले भने, यसकारण हे पिता, म तपाईँलाई विन्ती गर्दछु, तपाईँले उसलाई मेरो बाबुको घरमा पठाइदिनुहोस्, किनभने मेरा 5 भाइ छन् र उसले तिनीहरूलाई आग्रहपूर्वक गवाई दियोस् र तिनीहरू पनि यस तडपिनु पर्ने ठाउँमा नआउन्। अब्राहमले त्यसलाई भने, तिनीहरूसँग मूसा र भविष्यवक्ताहरूका पुस्तकहरू छन्, तिनीहरूले उनीहरूकै सुनन्। अनि त्यसले भने, होइन पिता अब्राहम, तर मरेकाहरूबाट कोही तिनीहरू कहाँ गयो भने ता तिनीहरूले पश्चाताप गर्नेछन्। अनि उनले त्यसलाई भने, तिनीहरूले मूसा र भविष्य वक्ताका सुन्दैनन् भने मरेकाहरूबाट कोही बहिरेर उठ्यो भने पनि तिनीहरू मनाइने छैन। मर्यो यो दुईजनै, तर दुईजनै रहिरहेका थिए, शरीरमा चाहिँ छैनन् संसारमा। त्यो हुन त मरेकाहरूबाट बौरी उठ्नुपर्छ, तर उनीहरूको मरेको बौरी उठाइ भएको थिएन, उनीहरूको आत्मा चाहिँ रहिरहेको थियो। विश्वास गर्ने चाहिँ आनन्दमा, विश्वास नगर्ने चाहिँ डरलाग्दो नरकको आगोको पीडामा। प्रिय दाजुभाइ दिदीबहिनीहरू, आज मर्नु भने तपाईँ कहाँ जानुहुन्छ? यस विषयमा चाहिँ तपाईँले जुवा खेल्नु हुँदैन, यो जुवा खेल्ने विषय होइन, म त होइन भनेर, यो चाहिँ तपाईँ निश्चित हुनुपर्ने कुरा हो। तपाईँको आफ्नै आत्मा, तपाईँको आफ्नै प्राणको लागि तपाईँ कसरी त्यस्तो जोखिममा पार्न सक्नुहुन्छ? यो विषयमा चाहिँ निश्चित भएर छाड्नुहोस्। तपाईँलाई यदि सोध्न मन छ, यसपछि आएर मसँग कुरा गर्नु मन छ, बाइबलले के भन्छ म साँच्चै जान्न चाहन्छु भने म खुसी साथ बसिदिन्छु, तपाईँलाई बताउनेछु। दोस्रो कोरिन्थी 5 अध्यायमा जाउँ, दोस्रो कोरिन्थी 5 अध्यायमा, मरेपछि आत्मा रहिरहन्छ तर कहाँ? कि प्रभु कहाँ जान्छ, कि नरक आगोमा जान्छ? दोस्रो कोरिन्थी 5:6 लेखेछ, यसकारण यो कुरा जानेर हामी सधैँ ढुक्क छौं। यो त विश्वासीले मात्र भन्न सक्छ, हामी सधैँ ढुक्क छौं। जबसम्म हामी शरीरमा हुन्छौं तबसम्म हामी प्रभुदेखि टाढा छौं, किनकि हामी रूप देखेर होइन तर विश्वासद्वारा हिँड्छौं। हामी ढुक्क छौं र शरीरबाट अलग भएर बरु प्रभुसित रहनु नै इच्छा गर्दछौ। यो शरीरबाट अलग भएर म प्रभुसित नै हुनेछु, म त्यही इच्छा गर्दछु भन्ने तपाईँलाई निश्चयता छ कि छैन? प्रियहरू, फिलिपी 1 अध्यायमा पनि पल्टाउ, फिलिपी 1 अध्याय 20 पदमा पावलले भन्छन्, मेरो उत्कट चाहना र आशा अनुसार, आशा भनेको निश्चयता, कुनै कुरामा पनि म शर्ममा पर्ने छैन, म शर्ममा पर्ने छैन एउटा विश्वासीले भन्न सक्छ, तर सम्पूर्ण साहसमा अहिले पनि सधैँ चाहिँ, चाहे जीवनद्वारा होस् चाहे मृत्युद्वारा, विश्वासीलाई मर्नको डर छैन, ख्रिस्टको महिमा मेरो शरीरमा हुनेछ, मेरो शरीरमा चाहिँ उहाँको महिमा हुनेछ, चाहे म मरे पनि चाहे म बाँचे पनि। किन? 21 पद, किनकि मेरा निम्ति जिउनु ख्रिस्ट हुनुहुन्छ र मर्नु चाहिँ लाभ हो। मरेर मलाई कुनै नोक्सानी छैन, जिउनु पाउनु पनि ख्रिस्ट नै हो, उहाँ नै मेरो जिउनु हो। 22 पद के अरे 23 पद, किनभने म दोधारमा परेको छु, इच्छा त हुन्छ बिदा लिउँ, यो शरीरबाट बिदा लिउँ र ख्रिस्टसँग रहँ, किनकि यो अति नै राम्रो हो। यो शरीरबाट बिदा लिएर ख्रिस्ट कहाँ जानेछु एउटा विश्वासीले भन्छ, अनि त्यो चाहिँ सर्वोत्तम हो। दोस्रो तिमीति 4 पनि पल्टाउनुहोस्, घरिघरि बाइबलमा यो निश्चयता भएको पाउँछौ। पावल अब वृद्ध भइसके, तर वृद्ध मात्र होइन, उनी कैदमा छन् र उसलाई चाहिँ मृत्युदण्ड दिने भयो रोमी सरकारले। दोस्रो तिमोथी 4:6, किनकि म अर्घ झैं चढाइन लागेको छु र मेरो विदाईको बेला आइपुगेको छ, मैले असल लडाईँ लडेको छु, मैले मेरो दौड पूरा गरेको छु, मैले विश्वासको रखवाली गरेको छु, अब उपरान्त मेरो लागि धार्मिकताको मुकुट राखिएको छ, जो चाहिँ धार्मिक न्यायकर्ता प्रभुले त्यस दिन मलाई दिनुहुनेछ र मलाई मात्र होइन तर उहाँको आगमनलाई प्रेम गर्ने सबैलाई पनि दिनुहुनेछ। त्यसैले 6 पदमा उसले के भन्दैछ, मेरो विदाईको बेला आउँदैछ, भनेपछि यो शरीरबाट म विदा लिन लागिरहेछ। यो कुरा बारम्बार पढ्छौ, त्यसैले मृत्युपछि आत्मा रहिरहन्छ। त्यसैले शारीरिक मृत्यु भनेको त के हो, शारीरिक मृत्यु भनेको चाहिँ हाम्रो आत्मा अथवा प्राण चाहिँ एउटा मान्छेको आत्मा प्राण चाहिँ उसको शरीरबाट विदा लिनु हो, छोडेर जानु हो। त्यसैले बाइबलमा भनेछ प्राण बिनाको शरीर चाहिँ मरेको हुन्छ भनेछ। त्यसैले मृत्यु भनेको चाहिँ शरीर र प्राण अलग हुनु हो है। अब शरीर चाहिँ माटोमा जान्छ, आत्मा चाहिँ रहिरहन्छ। त्यसैले त्यो शरीरको बौरी उठाएको कुरा गर्न लागेको, आत्माको बौरी उठाएको कुरा होइन, आत्मालाई बौरी उठायो त्यसरी चाहिँदैन है। तर एउटा अर्को कुरा पनि यहाँ भनौँ, कति मान्छेहरू छन् अनि झुटा शिक्षकहरू छन् जसले चाहिँ भन्छन् कि मान्छे जब मर्छ उसको आत्मा चाहिँ निदाएर बस्छ भन्छ, प्राण स्वाप भन्ने शिक्षा उनीहरूले सिकाउँछन्, सेभेन्थ डे एडभेन्टिस्ट भन्नेहरूले यस्तो सिकाउँछन् र अरूहरू पनि छन्। प्राण स्वाप भनेको चाहिँ आत्मा चाहिँ अथवा प्राण चाहिँ सुतिरहन्छ अरे, तर यो सही कुरा शिक्षा होइन है। अनि उनीहरूले विभिन्न पद प्रयोग गर्न खोज्छन् कि चिहानमा सुतिरहन्छ त्यो आत्मा चाहिँ भनेर, अनि उनीहरूले यस्ता पदहरू प्रयोग गर्न खोज्छन्। एकचोटि हेर्नुहोस् त अय्युब 14 अध्याय उनीहरूले प्रयोग गर्ने पदहरू, अनि 10-12 पदलाई उनीहरूले यसरी प्रयोग गर्न खोज्छन्। तर मानिस मर्छ र मेटिएर जान्छ, मानिसले प्राण त्याग्छ र त्यो मानिस कहाँ रहन्छ, र जसरी समुद्रबाट पानी सिद्धिन्छ र बाढ घटेर सुकिजान्छ त्यसरी नै मानिस लेट्छ र उठ्दैन, जबसम्म आकाश टलेर जाँदैन तबसम्म तिनीहरू न बिउजने छन् न त आफ्नो निन्द्राबाट बिउताइने छन्। अब बाइबलको ठिक अर्थ लगाउनलाई चाहिँ एउटा नियम एकदम महत्वपूर्ण छ, त्यो के भने बाइबलमा चाहिँ मान्छेले ठ्याक्कै जे भन्यो त्यही लेखिदिएको पनि हुन्छ, अनि कतिपटक त्यो मान्छेले जे भनिरहेछ त्यो सत्य कुरा चाहिँ हुँदैन। यदि परमेश्वरले यो भन भनेर भनेको कुरा हुन्छ त्यो जहिले पनि सत्य हुन्छ, तर कतिपय मान्छेले जे आफ्नो तर्कले विचारले विवादले भनिरहेको हुन्छ त्यो कुरा पनि त्यहाँ लेखेको हुन्छ। जस्तै कि अय्युबको पुस्तकमा चाहिँ त्यहाँ वाद विवाद गरिरहेछन् अय्युब अनि त्यहाँ अरू 3 साथीहरू छन्, अनि उनीहरूको कतिपय चाहिँ आफ्नो सोचाइले भनिरहेको छन् कुराहरू, अनि जे भन्यो त्यो पनि लेखिदिएको छ, तर उनीहरूले जब्बै भनेको कुरा चाहिँ साँचो भनेको पनि होइन। जस्तो कि उपदेशक म पल्टाउनुहोस् त 9 अध्याय उपदेशकमा चाहिँ सोलोमनले आफ्नै विचारले मैले सोचे अनि मैले सोचे अनि मैले यो मलाई यस्तो लाग्यो उस्तो लाग्यो जे जे भन्दैछ नि त्यो पनि लेखिएको छ। त्यसैले हामीले चाहिँ सोच्नुपर्छ सोलोमनले जे सोचेर लेख्यो उसले चाहिँ त्यो प्रकट गर्यो, त्यो चाहिँ परमेश्वरबाट पाएर प्रकट गर्यो कि आफ्नै विचारले प्रकट गर्यो त्यो छुट्याउनु पर्छ। जस्तै कि उपदेशक 9 अध्यायको 5 पद यहाँ पढ्छौ किनकि जीवितहरूले हामी मर्छौ भनी जान्दछन् तर मरेकाहरूले केही जान्दैनन् न त तिनीहरूका निम्ति अब उसो केही प्रतिफल छ किनभने तिनीहरूको सम्झना धरि बिर्सिएको छ। सोलोमनले यो कैयौं कुराहरू जुन उपदेशकमा लेखेका छन् उसले कसरी लेखे उसले चाहिँ आफ्नै विचारले लेखेको भनेर ऊ आफैले भन्दैछ। अनि जस्तो कि तपाईँले चाहिँ उपदेशक एक अध्यायमा पढ्नुहोस् अनि बाह्र पदबाट है म उपदेशक यरुसलेममा इजरायलको राजा थिएँ आकाशमणि गरिएका सबै काम कुराहरूको विषयमा बुद्धिद्वारा खोजेर पत्ता लगाऊ भनेर मैले आफ्नो मन लगाएँ। देख्दै हुनुहुन्छ उसले एकदम आफ्नै बुद्धि लगाएर चाहिँ सकेसम्म उसले सकेसम्म राम्ररी सोच्न खोजिरहेछ अनि उसले चाहिँ हेर्छ संसारलाई। चौध पद सूर्यमणि गरिएका सबै कामहरू मैले देखेको छु उसले हेर्छ है अनि उसले आफ्नो विचारहरू लेख्छ कति ठाउँमा यहाँ अनि त्यसैले मानवीय विचार चाहिँ यस्तो हुँदो रहेछ भनेर चाहिँ सबभन्दा राम्रो मान्छेको विचार यदि परमेश्वरले उसलाई उज्यालो दिएन भने सबभन्दा उत्तम मान्छेको विचार पनि कस्तो हुँदो रहेछ यहाँ बताइएको छ अनि उसको निष्कर्ष के छ सबै व्यर्थ छ। एक अध्यायको दुई पदमा हेर्नुहोस् उसले सबै आफ्नो मानवीय विचारको अनुसन्धानको निष्कर्ष के छ दुई पद व्यर्थ व्यर्थ उपदेशक भन्छ व्यर्थै व्यर्थ सबै कुरा व्यर्थ पाँचचोटि भनिसक्यो उसले। तर यो चाहिँ सूर्य मुनि आफ्नै आँखाले आफ्नै बुद्धि लगाउँदा चाहिँ सबभन्दा राम्रो बुद्धिमान मान्छेले यस्तो भन्न सक्दो रहेछ त्योभन्दा अरू छैन रहेछ। तर सूर्यभन्दा माथिको परमेश्वरले जब प्रकाश दिनुहुन्छ हामीले कहाँ सबै थोक व्यर्थ भन्छौँ र हामीले भन्छौँ परमेश्वरमा चाहिँ सबै अर्थपूर्ण छन् परमेश्वर बिना चाहिँ व्यर्थ छ अनि यो चाहिँ परमेश्वर बिना उसको सोचाइले लेखेकोले चाहिँ उसको निष्कर्ष चाहिँ त्यस्तो थियो। त्यसैले मृत्युको बारेमा एउटा मान्छेले सोचेर प्रकाश बिना उसले पत्ता लगाउन सक्ने कुरा होइन त्यसैले बाइबलको पदहरूको अर्थ लगाउँदाखेरि चाहिँ हामीले यो छुट्याउनु पर्ने हुन्छ अनि झुटा शिक्षकहरूले चाहिँ उनीहरूको आफ्नो झुटा शिक्षकलाई प्रमाणित गर्न चाहिँ यी कुराहरूलाई वास्तै नगरेर उनीहरूले चाहिँ एउटा पद यहाँबाट लिन्छन् कुन परिवेशमा प्रसङ्गमा कसले किन कसरी भन्यो त्यो लिँदैनन् अनि उनीहरूले चाहिँ उनीहरूका मानवीय विचारलाई चाहिँ अगाडि सार्छन्। तर त्यो थाहा छ होइन कसरी थाहा छ अघि भर्खर हामीले कैयौँ नयाँ नियमको पदहरू पढ्यौँ लुका सोह्रमा पढ्यौँ धनी मानिस मरेको थियो लाजस मरेको थियो कहाँ उनीहरू सुतिरहेको थियो र है त्यहाँ चिच्याइरहेको थियो नरकमा। त्यसपछि पावलले भन्छ है शरीरबाट बिदा लिएर प्रभु कहाँ जानु यो अति राम्रो हो सुतेर बस्ने कुरा त छैन त्यो आत्मा त सुत्छ भने छैन प्रभुसँग हुन्छ। अझ प्रकाशको छ अध्यायमा जानुहोस् त एकचोटि मरेका विश्वासीहरू जो सतावटमा परेका थिए उनीहरू पुकार पनि गरिरहेछन् प्रार्थना पनि गरिरहेछन् प्रभुसँग के को विषयमा प्रकाश छ अध्याय पल्टाउनुहोस् अनि नौ पद अनि जब उहाँले पाँचौं छाप खोल्नुभयो तब मैले वेदीको मन्तिर तिनीहरूका प्राणहरू देखे भनेछ यहुन्नालाई यो दर्शन दिनुभयो जो चाहिँ परमेश्वरको वचन र तिनीहरूको कायम राखेका गवाईका कारणले मारिएका थिए अनि के तिनीहरू सुतिरहेका थिए त अह दश पद अनि तिनीहरू यसो भन्दै ठूलो स्वरले कराए हे मालिक हे पवित्र र सत्य कहिलेसम्म तपाईँले न्याय गर्नुहुन्न र पृथ्वीमाथि बस्नेहरूबाट हामीहरूको रगतको बदला लिनुहुन्न यस्तो प्रकारले उनीहरूले पुकार गरिरहेको छ। अनि साथै रोमी आठ अध्यायमा पल्टाउनुहोस् त एउटा विश्वासीको मृत्यु भएपछि उसको आत्मा सुतिरहन्छ हो र प्रभुबाट अलग भएर कहीँ अन्यत्र ठाउँमा निदाइरहेको हुन्छ र सिंहानभित्र निदाइरहेको हुन्छ भन्छ उनीहरूले तर होइन रोमी आठ अध्यायमा 38 र 39 पदहरूमा यसरी लेखेको छ किनकि मलाई पूरा निश्चयता भएको छ अनि उसले एउटा लामो सूची बताउँछ के निश्चयता भएको छ भने यो विश्वासीले भन्छ हामी विश्वासीहरूलाई परमेश्वरको प्रेमदेखि कुनै कुराले पनि अलग पार्न सक्दैन कुनै कुराले पनि परमेश्वरको प्रेमबाट मलाई अलग पार्न सक्दैन परमेश्वरबाटै अलग पार्न सक्दैन. अनि सबभन्दा सुरुमै भन्छ मृत्युले पनि अलग पार्न सक्दैन. मृत्युले यदि हामीलाई चाहिँ चिहानमा सुताउने हो भने त अलग परिहाल्यो, तर होइन. न मृत्युले, न जीवनले, न स्वर्गदूतहरूले, न प्रधानताहरूले, न अधिकारीहरूले, न अहिलेका कुराहरूले, न पछि आउने कुराहरूले, न उचाइले, न गहिराईले, न अरू कुनै सृष्टिले नै हामीलाई हाम्रा प्रभु येशू ख्रीष्टमा भएको परमेश्वरको प्रेमदेखि अलग पार्न सक्नेछ. मृत्युले विश्वासीलाई परमेश्वरबाट अलग पार्दैन. अनि पुरानो नियममा नि अरू पदहरू छन् जहाँ चाहिँ अब्राहम अनि त्यस इसहाक याकुब उनीहरूको मृत्यु हुँदा उनीहरू चाहिँ पहिलेका विश्वासीहरू कहाँ गए, आफ्नो विश्वासी पिताहरू कहाँ गए, त्यसरी भनेको छ. पहिलो बुँदा त्यसैले यो मरेकाहरूको बौरी उठाई भनेको चाहिँ शरीरको बौरी उठाईको कुरा गर्दैछ. आत्मा सुतेर अनि आत्मालाई चाहिँ बिउजाउनु पर्ने होइन है. आत्मा त सचेतै हुन्छ, चेतनामै हुन्छ. नम्बर दुई बुँदामा अब हामी जानेछौँ. अब शरीरको बौरी उठाए चाहिँ फरक फरक बौरी उठाईहरू हुनेछन्. दोस्रो बुँदामा चाहिँ बौरी उठाए चाहिँ फरक फरक बौरी उठाईहरू हुनेछन्. सबैजना एकैचोटि बौरेर उठ्ने होइन. विश्वासी अविश्वासी, नयाँ नियमका विश्वासी, पुरानो नियमका विश्वासी, मुक्ति पाएका नपाएका सबै एकैचोटि बौरी उठ्दैनन्. कम्तीमा बाइबलमा चारवटा फरक फरक बौरी उठाइहरूको उल्लेख छ. सबभन्दा पहिलो चाहिँ प्रभु येशू ख्रीष्टको बौरी उठाए. पहिलो कोरिन्थी पन्ध्रमा जाउँ. पहिलो कोरिन्थी पन्ध्र अध्याय. समयको हिसाबले हेर्ने भने अथवा क्रमको अनुसार हेर्ने भने कम्तीमा त्यहाँ चार भिन्न बौरी उठाइहरू छन्. एकै समयमा सबैको बौरी उठाइ हुने नभइकन फरक फरक समयमा. पहिलो चाहिँ पहिलो कोरिन्थी पन्ध्रको बीसमा येशू ख्रीष्ट स्वयंको बौरी उठाए चाहिँ हामी पढ्छौँ. पहिलो कोरिन्थी पन्ध्रको बीस. तर अब ख्रीष्ट मरेकाहरूबाट बौराइनु भएको छ. उहाँको शरीरको बौरी उठाई कुरा गरेको. तर अब ख्रीष्ट मरेकाहरूबाट बौराइनु भएको छ. यो खुसीको खबर हो. येशू ख्रीष्ट बौराइनु भयो, एउटा घटना हो. उहाँलाई देखे, उहाँलाई छोए, उहाँ खानुभयो, उहाँ 40 दिनसम्म रहनुभयो. 500 भन्दा बढी जनाले एकैचोटि उहाँलाई देखे. हाम्रो विश्वास चाहिँ एउटा वास्तविक व्यक्ति जो मर्नुभयो र बौरी उठ्नुभयो उहाँमा थियो. तर अब ख्रीष्ट मरेकाहरूबाट बौराइनु भएको छ र सुति जानेहरू मध्ये पहिलो फल हुनु भएको छ. जब विश्वासीको शरीर मर्छ त्यो शरीर मरेको घटनालाई चाहिँ के भन्ने चलन छ भने बाइबलमा उसुति हो भन्ने चलन छ है. त्यो विश्वासी प्रभुमा सुत्नु भयो भन्ने चलन छ. उसको आत्मा सुत्यो भने होइन, अघि नै हेरिसक्यौँ. उसको शरीर चाहिँ सुतेको जस्तो देखिने भएकोले प्रभुमा सुत्यो भनेर भनेको छ. यसको मतलब त्यो शरीर एक दिन उठ्नेछ, शरीर बौरिने छ भन्ने छ. अनि प्रभु येशू पनि उहाँ सुति जानेहरू मध्ये आदमदेखि मान्छेहरू मर्दै मर्दै अर्थात् सुत्दै 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 आयो शरीर चाहिँ, उहाँ चाहिँ पहिलो हुनुभयो सुतेकोबाट उठ्ने मध्येमा. अनि उहाँ बौरी उठ्नु भएको पहिलो हो भन्ने कुरा तपाईँले राम्रोसँग बुझ्नु भएको छ. उहाँ बौरी उठ्नु भएपछि उहाँ फेरि मर्नु पर्यो, फेरि मर्नुपर्छ, फेरि पर्दैन. येशू ख्रीष्ट भन्दा अगाडि पनि कोही कोही मरेकाहरू फेरि बाँचेका त थिए नि. उनीहरू बौरी उठ्या होइनन् र होइन, उनीहरू पुनर्जीवित पारिएका मात्र हुन्, बौरी उठेको छ होइन. के फरक छ? उनीहरू पुनर्जीवित पारिए र उनीहरू फेरि के भयो? मरे. जस्तै चार दिन गाडीको लाजरस छ नि, उसलाई पुनरुत्थान चाहिँ गरियो, पुनर्जीवन चाहिँ दियो, फेरि सास दियो, तर उही शरीर थियो उसको चाहिँ. भनेको मतलब त्यो त मर्नु पर्यो फेरि. तर येशू ख्रीष्ट चाहिँ नमर्ने गरिकन उहाँ उठ्नु भएको छ. अनि त्यस्तो प्रकारले चाहिँ कोही पनि अरू उठ्या छैन. फरक बुझ्दै हुनुहुन्छ? नमर्ने शरीरमा अहिले येशू ख्रीष्ट बाहेक अरू कोही पनि छैन है. अब त्यसैले सुति जानेहरू मध्ये पहिलो फल उहाँ भनेको अर्थ यो हो. अब दोस्रोमा जाउँ. पहिलो कोरिन्थी पन्ध्रको 21 पढ्न थालौँ. किनकि मानिसद्वारा मृत्यु आएको हुनाले मानिसद्वारा नै मरेकाहरूको बौरी उठाई पनि आयो. यो भनेको के हो दिदी बहिनीहरू मलाई भन्नुहोस् त? किनकि मानिसद्वारा मृत्यु आयो भनेछ. यो भनेको के हो? ठीक आदम द्वारा मृत्यु आएको त्यसपछि अर्को भाग दाजुभाइहरूले मानिसद्वारा मृत्यु आएको हुनाले मानिसद्वारा नै मरेकाहरूको बौरी उठाई पनि आयो यो भन्ने चाहिँ के हो नि दाजुभाइहरू हो प्रभु येशु ख्रीष्टद्वारा चाहिँ अब बौरी उठाए पनि आएको छ बुझ्दै किन परमेश्वर मान्छे भएर आउनु पर्यो हामीलाई बचाउन है हामीलाई बौरी उठाएको लागि उहाँद्वारा यो सम्भव भएको छ 22 पद अब कारण बताउँछ जुन चाहिँ यहाँ बताइहाल्नुभयो तपाईँले किनकि जसरी आदममा सबै मर्छन् उसरी नै ख्रीष्टमा सबै जिउँदो पारिनेछन् तपाईँ ख्रीष्टमा हुनुहुन्छ भने तपाईँ जिउँदो पारिनुहुनेछ अब 23 पद है तर हरेक आफ्नो आफ्नो पालोमा आफ्नो आफ्नो केमा पालो पालो भनेपछि समय पर्खनु पर्यो पहिला चाहिँ प्रभु येशु ख्रीष्ट बौरी उठ्नुभयो अनि त्यस्तो शरीर अहिलेसम्म कोहीसम्म पनि छैन अब एउटा घटना हामी पर्खिरहेछौँ सायद आजै हुनसक्छ बौरी उठाई हुनेछ कसको यहाँ भनेको छ क्रमहरू दिएको छ पहिला त ख्रिस्ट भनेर फेरि उल्लेख छ त्यसको तर हरेक आफ्नो आफ्नो पालोमा पहिलो फल ख्रिस्ट त्यो भइसक्यो त्यसपछि उहाँको आगमनमा ख्रिस्टका जनहरू भनेपछि अब बौरी उठाउने पालो कसको रहेछ भने प्रभु येशु आजै आउनुभयो भने प्रभु येशुमा विश्वास गर्नेहरूको तर तपाईँ भन्नुहुन्छ विश्वास गर्नेहरूको त अब दुई खालको भयो नि त त्यहाँ एक खालकाहरू त प्रभुमा सुतिसकेकाहरू छन् अनि अर्को खालो भने त हामी नै हौ हामी त सुतेको छैनौँ अब यो कसरी हुन्छ बताइएको छ बाइबलमा है पहिलो थेसलोनिकी 4 अध्यायमा जाउँ यो दुई दुई समूहको एकै दिनमा बौरी उठाइ हुन्छ मरेकाहरूको पनि नमरेकाहरूको पनि अब मरेकाहरूको त बुझ्न सकिन्छ अब नमरेकाहरूको पनि बौरी उठाइ कसरी हुने हो यसको बयान चाहिँ पहिलो थेसलोनिकी 4 अध्यायमा दिएको छ पहिलो थेसलोनिकी 4 अध्यायमा म पढ्छु यहाँ मरिसकेको विश्वासीहरूको लागि रोइरहेका थिए विश्वासीहरू अनि उनीहरूले त्यसरी उनीहरूलाई अब कहिले पनि भेट्ने छैनौ भनेर आशै नभएको जस्तो गरिकन उनीहरूको लागि शोक त नगर न भन्दै उनीहरूलाई यो पत्र लेखिएको छ पहिलो थेसलोनिकी 4:13 तर हे भाइहरू हो अरू आशा नहुनेहरूले गरे जस्तो चाहिँ तिमीहरूले शोक नगर भनेर ती सुति जानेहरूका विषयमा म तिमीहरूलाई अनजान रहेको चाहदिन किनकि येशु मर्नुभयो र बौरेर उठ्नुभयो भने हामी विश्वास गर्दछौ भने उसरी नै येशुमा सुतेकाहरूलाई पनि परमेश्वरले उहाँको साथमा ल्याउनुहुनेछ किनकि प्रभुको वचनद्वारा हामी तिमीहरूलाई यो भन्दछौ हामी जो जीवित छौ र प्रभुको आगमनसम्म रहिरह्यौं भने हामीले कुनै रीतिले पनि सुतेकाहरूलाई उछिन्ने छैनौ किनकि प्रभु आफै चित्कारसित प्रधान स्वर्गदूतको आवाज र परमेश्वरको तुरहीसित स्वर्गबाट ओर्लनुहुनेछ अनि सुन्नुहोस् ख्रीष्टमा मरेकाहरू पहिले बौरेर उठ्नेछन् त्यसपछि देख्दै हुनुहुन्छ पालो पालो होइन त्यसपछि हामी जीवित र रहिरहेकाहरू प्रभुलाई हावामा भेट्नका निम्ति उनीहरूसित एकसाथ बादलहरूमा उठाइनेछौँ अनि यसरी हामी सधैँ प्रभुको साथमा रहनेछौँ त्यसैले प्रभु येशु आजै आउनुभयो भने पहिलो घटना के हुन्छ भने प्रभुमा सुतिसकेका विश्वासीहरू दौडिन्छन् अनि त्यसको एकछिनपछि यति चाँडो हुन्छ कि हामीले त झन्डै झन्डै सँगसँगै भन्न पनि सकिन्थ्यो होला तर बाइबलमा चाहिँ पालो नै भनेको छ मरेकाहरूको विश्वासीहरूले उनीहरूको नयाँ शरीर पाउने बित्तिकै हामी चाहिँ बदली हुनेछ हामी चाहिँ शरीरको मृत्युको हामीलाई अनुभव पनि हुने छैन यदि आज आउनुभयो भने यदि हामी शरीरमा मर्न अगाडि प्रभु आउनुभयो भने त्यो त अचम्म हुनेछ यसरी हामी चाहिँ बदली हुनेछ अनि त्यो चाहिँ हाम्रो नयाँ शरीर भएकोले त्यो नै हाम्रो बौरी उठाएको भाग हो यसरी पालो पालोमा चाहिँ अहिलेसम्म चाहिँ यहाँसम्म पुग्यौँ ख्रिस्ट पहिलो फल त्यसपछि ख्रिस्टमा सुतेकाहरू अनि त्यसपछि ख्रिस्टमा जीवित रहिरहेकाहरू उहाँको आगमनमा है त्यसपछि कसको पालो आउँछ त्यसपछि चाहिँ पुरानो नियमका विश्वासीहरूको पालो आउँछ त्यो चाहिँ कहिले हुन्छ त पल्टाउनुहोस् दानियलको 12 अध्यायमा दानियलको 12 अध्यायमा पुरा नियमका विश्वासीहरू भनेपछि आदम पर्छ त्यहाँ हौवा होइन हाबिल होइन सेफ नोह अनोख है यिनीहरू सबैको नयाँ शरीर त पाउनु बाँकी नै छ नि है उनीहरूले पा छैन है दानियल समुएल को 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 नाम थाहा छ अब्राहम इसाक याकुब दाउद जोनाथन यिनीहरू सब चाहिँ हामी भन्दा पछि हुनेछन् दानियल 12:1 देखि हामी पढौं अनि त्यस समयमा दानियललाई भन्दैछ परमेश्वरको दूतले तिम्रो जाति भनेको इजरायल जातिका सन्तानहरूको पक्षमा खडा हुने ती महान प्रधान माइकल यो स्वर्गदूत खडा हुनेछन् अनि यस्तो संकष्टको समय आउनेछ जो कुनै जातिको उत्पत्ति भएको समयदेखि त्यस बेलासम्म कहिले भएको हुँदैन अनि त्यस समयमा तिम्रो जाति इजरायलीहरू हरेक जन जसको नाम पुस्तकमा लेखेको पाइनेछ छुट्याइनेछ यो चाहिँ हामी उठाइसकेपछि हुने संकष्टकालको कुरा गर्दैछ 7 वर्ष यस्तो संकष्ट जुन कहिले पनि आएन तर इजरायलीहरू मध्ये एक तिहाई जसको नाम पुस्तकमा लेखेका छन् उनीहरू चाहिँ बाँच्नेछन् अनि त्यो 7 वर्षको संकष्टकालपछि के हुनेछ सुन्नुहोस् 2 पदमा अब बौरी उठाएको कुरा अनि पृथ्वीको धुलोमा सुत्नेहरू मध्ये धेरैजना कतिजना चाहिँ अनन्त जीवनका निम्ति तर कतिजना चाहिँ शर्म र अनन्त घृणाका निम्ति बिउँझनेछन् त्यसैले शरीरको बौरी उठाए हुनेछ संकष्टकालपछि अनि के भनेको छ पृथ्वीको धुलोमा सुत्नेहरू भनेपछि यो शरीरको कुरा गरेको अब त्यसपछि के हुन्छ त्यसपछि 1000 वर्षको राज्य हुन्छ त्यसैले नै प्रभुले भन्नुभएको हो 1000 वर्ष राज्यमा चाहिँ अब्राहम इसाक उनीहरू सब हुनेछ उनीहरू चाहिँ बौरी उठेको शरीरमा हुनेछन् उनीहरूको बौरी उठाइ चाहिँ ठिक 1000 वर्ष सुरु हुन अगाडि हुनेछ तर एउटा भिन्नता यहाँ राख्नुपर्छ त्यो के भने 1000 वर्ष सुरुभन्दा अगाडि चाहिँ विश्वासीहरू मात्र बौरी उठ्नेछ यसो यो पढ्दाखेरि दोस्रो पद पढ्दाखेरि चाहिँ अविश्वासीहरू पनि बौरी उठ्ने छन् जस्तो देखिन्छन् तर होइन त्यसलाई चाहिँ प्रष्ट अरू पदहरूले तुलना गर्दाखेरि चाहिँ पारिन्छन् प्रकाश 20 अध्यायमा जानुहोस् त पुरा नियमको विश्वासीहरूको बौरी उठाए चाहिँ 1000 वर्ष राज्य सुरु हुन अगाडि हुन्छ अनि प्रकाश 20 अध्याय हामी 4-6 पद पढ्नेछौँ अनि मैले सिंहासनहरू देखेँ अनि उनीहरू तीमाथि बसेर न्याय उनीहरूलाई दियो अनि मैले तिनीहरूका प्राणहरूलाई देखेँ जसका शिर येशूको गवाही र परमेश्वरको वचनको कारणले काटिएका थिए अनि जसले न त त्यस पशुलाई न त त्यसको मूर्तिलाई पूजा गरेका थिए न त आफ्ना निधारमा वा आफ्ना हातमा त्यसका निशान लिएका थिए अनि तिनीहरू जीवित भए र ख्रिस्टसँग 1000 वर्षसम्म राज्य गरे देख्नुभयो 1000 वर्ष राज्य ठिक अगाडि चाहिँ त्यहाँ बौरी उठाइछ तर विश्वासीहरू मात्र किनभने उनीहरू त प्रभुसँग राज्य गर्नेछन् बाँकी चाहिँ के हुन्छन् उनीहरू चाहिँ बौरी उठेको छैनन् भन्ने कुरा 5 पदमा लेखेको छ तर बाँकी मरेकाहरू अविश्वासीहरू 1000 वर्ष पूरा नहुन्जेल फेरि जीवित भएनन् त्यसैले विश्वासीहरू पहिलो बौरी उठाइमा उनीहरूको भाग छ त्यसैले भनेछ 6 पदमा यस पहिलो बौरी उठाइमा जसको भाग हुन्छ ऊ धन्य र पवित्र हो यस्ताहरूमाथि दोस्रो मृत्युको कुनै अधिकार छैन तर तिनीहरू परमेश्वर र ख्रिस्टका पुजारीहरू हुनेछन् र उहाँसित 1000 वर्षसम्म राज्य गर्नेछन् 1000 वर्षसम्म राज्य गर्ने चाहिँ नयाँ नियमको विश्वासीहरू हुनेछन् पुरानो नियमको विश्वासीहरू हुनेछन् अविश्वासीहरू चाहिँ बौरी उठेको हुँदैन 1000 वर्ष बितेपछि के हुन्छ अब बल्ल मरेकाहरूको बौरी उठाइ हुन्छ त्यो चाहिँ 20 अध्याय 11 पददेखि पढौँ 11-15 अब 1000 वर्ष राज्य सिद्धिएपछि पृथ्वी र आकाश पनि हटाउनुहुनेछ अनि 11 पदमा लेखेछ अनि मैले एउटा ठूलो सेतो सिंहासन र त्यसमाथि बस्नुहुनेलाई देखे जसको सामुन्यबाट पृथ्वी र आकाश भागे अनि तिनीहरूका निम्ति कहीँ ठाउँ पाइएन 12 पद अनि मैले दुवै साना र ठूला मरेकाहरूलाई परमेश्वरका सामु उभिरहेका देखे यो चाहिँ अविश्वासीहरूको बौरी उठायो किनभने उनीहरूको कुरा लेखेको छ 14 पद अनि मृत्यु र नरक आगोको झिलभित्र फ्याँकियो यो दोस्रो मृत्यु हो जसको नाम जीवनको पुस्तकमा लेखिएको पाइएन त्यो आगोको झील भित्र फ्याँकियो। यो चाहिँ अविश्वासीहरूको बौरी उठाई चाहिँ हजार वर्ष राज्यपछि। त्यसैले चारवटा फरक फरक बौरी उठाइहरू देख्यौं, पालो पालो। पहिला चाहिँ प्रभु येशू ख्रीष्ट, त्यसपछि अब उहाँ आउनुहुँदा नयाँ नियमका विश्वासीहरू मरेका जीवित भए, तेस्रो चाहिँ संकष्ट कालपछि पुरानो नियमका विश्वासीहरू, त्यसपछि हजार वर्ष राज्यपछि मुक्ति नपाएकाहरूको बौरी उठाए अनन्त दण्डको निम्ति हो। त्यो कुरा चाहिँ यूहन्ना पाँच अध्यायमा पनि लेखेको छ, यूहन्ना पाँचको अठाइस र उन्तिस। त्यसैले बौरी उठाएको समय अनुसार हेर्ने भने चार किसिमको देख्यौं, बौरी उठाएको चरित्र हेर्ने भने दुई किसिमको छन्, एउटा चाहिँ विश्वासीको बौरी उठाइ छ, अर्को चाहिँ अविश्वासीको बौरी उठाइ छ। अनि यूहन्ना पाँचको अठाइस उन्तिसमा प्रभुले यसरी भन्नुभयो, यस कुरामा अचम्म नमान किनभने त्यो घड़ी आइरहेको छ जसमा चिहान भित्र रहेका सबैले उनको स्वर सुन्नेछन्, अनि भलो गर्नेहरू भनेको विश्वासीहरू जीवनको बौरी उठाइको निम्ति र दुष्ट काम गर्नेहरू चाहिँ दण्डको बौरी उठाइको निम्ति निस्कि आउनेछन्। त्यसैले दुई किसिमको बौरी उठाइ छन्, एउटा जीवनको बौरी उठाइ, एउटा दण्डको बौरी उठाइ। एउटा विश्वासीहरूलाई भलो गर्नेहरू भनेको छ भने अविश्वासीहरूलाई दुष्ट काम गर्नेहरू भनेको छ। तर उनीहरू एउटै समयमा बोरी उठ्ने होइन भन्ने कुरा चाहिँ हामीले अगाडि नै हेर्यौं, पालै पालो आफ्नै समयमा। अब बाँकी समय चाहिँ हामीले अध्ययन गर्न लागिरहेछौं, बौरी उठाएको शरीर चाहिँ कस्तो हुन्छ त। तर एकछिन त्यो बताउनु अगाडि, बौरी उठाएको शरीर कस्तो हुन्छ भनेर बताउनु अगाडि चाहिँ अलिकति के बताउँ भने, नयाँ नियममा आत्मिक बौरी उठाएको कुरा पनि गरिएको छ। आत्मा सुतेर बौरी उठ्ने भन्ने चाहिँ होइन, तर कुन अर्थमा भने हामी चाहिँ प्रभु येशूमा विश्वास गर्न अगाडि हाम्रो आत्मा चाहिँ अपराध र पापहरूमा के भएको थियो भने छ बाइबलमा, अनि तिमीहरूलाई जो अपराध र पापहरूमा के भएका थियो भने छ बाइबलमा, मरेका थियो, तिमीहरूलाई ख्रिस्टसँगै जीवित पार्नुभयो, त्यसलाई चाहिँ आत्मिक बौरी उठाए भन्न सकिन्छ। अनि त्यो चाहिँ हामीले नयाँ जन्म पाएको दिनमै हुन्छ, विश्वास गरेकै दिनमा हाम्रो आत्मा जिउँछ, मरेको थियो अब बाँच्छ। तर आत्मिक बौरी उठाइ भनेको नै हाम्रो त्यो शारीरिक भविष्यमा हुने बौरी उठाइ पुरा भयो भन्ने होइन, तर हाम्रो शारीरिक भविष्यमा हुने बौरी उठाइ प्रभु येशूको जस्तै शरीर पाउँछौँ भन्ने चाहिँ ग्यारेन्टी चाहिँ हो। अहिले तपाईँको आत्मा बाँचेको छ भने तपाईँले जीवनको बौरी उठाइमा भाग पाउनुहुनेछ। मुक्ति पाएकै दिनमा विश्वासी चाहिँ ख्रिस्टसँगै बौराइएको कुरा गरेको छ, आत्मिक रूपमा उसको ओहदा परमेश्वरले एउटा साँचो विश्वासीलाई आफ्नै पुत्र येशू ख्रिस्टसँगै मरेको, गाडिएको र बौरी उठेको, दसालिएको देख्नुहुन्छ। हामीले बप्तिस्मा त्यही भनेको, म यस्तो भइसक्यो, परमेश्वरले मलाई ख्रिस्टसँगै जीवित पार्नुभएको छ, अनि सबै हाम्रो खातामा दिनुहुन्छ सित्तैमा, अनि परमेश्वरको आँखाले हामीलाई हेर्दाखेरि हरेक विश्वासीलाई चाहिँ के देख्नुहुन्छ, पापको निम्ति मरिसकेको देख्नुहुन्छ, परमेश्वरको निम्ति चाहिँ जीवित पारिएको देख्नुहुन्छ। उहाँको नजरमा एउटा विश्वासीलाई चाहिँ नयाँ जीवनमा आत्मिक रूपमा बौरी उठाएको रूपमा ख्रिस्टमा देख्नुहुन्छ। तर हामीले अध्ययन गरेको विषय चाहिँ एउटा शरीरको बौरी उठाइ पनि छ, अनि शरीरको बौरी उठाइ भनेको बेग्लै हो, त्यो भविष्यमा हो। अनि प्रश्न अब चाहिँ, त्यसो भए हाम्रो बौरी उठाएको शरीर चाहिँ कस्तो हुन्छ त, पाँचवटा बुँदामा बाँड्नेछु। पहिलो बुँदा के हो भने, यो शरीरको बौरी उठाइ जुन नाम हुन्छ भविष्यमा, त्यो वास्तविक र भौतिक शरीर नै हुन्छ, छुन सकिने, समाउन सकिने, है जसरी म यो छुन सकिरहेको छु त्यस्तै हुन्छ। लुका चौबिस अध्यायमा यो कुरा हामी पढ्छौँ, जब येशू ख्रीष्ट बौरेर उठ्नुभयो उहाँलाई छुन सकिन्थ्यो। लुका चौबिसको छत्तिसदेखि त्रिचालिसमा उहाँ बौरी उठ्नुभएपछि उहाँ देखा पर्नुभएको हेर्नुहोस्, अनि तिनीहरूले यसरी बात गर्दै गर्दा येशू आफै तिनीहरूको बीचमा उभिनुभयो र तिनीहरूलाई भन्नुभयो, तिमीहरूलाई शान्ति होस्। तर तिनीहरू आतंकित भए र डराए, किनभने तीन दिन अगाडि मर्नु भएको थियो उहाँ, अनि हामीले भूत देखेका हौ भनी सम्झे। अनि उहाँले तिनीहरूलाई भन्नुभयो, तिमीहरू किन आत्तिन्छौ र तिमीहरूका हृदयहरूमा किन विचारहरू उठ्दछन्? मेरा हात र मेरा पाउ हेर, म नै हुँ, मलाई समाऊ र हेर, किनकि भूतका मासु र हड्डीहरू हुँदैनन्। भूतलाई समाउन सकिँदैन। जस्तो मसँग भएको तिमीहरू देख्दछौ, मलाई त समाउन सकिन्छ। अनि यसरी भनिसक्नु भएपछि उहाँले तिनीहरूलाई आफ्ना हात र पाउहरू देखाउनु भयो, भनेपछि किल्लाको डोबहरू देखाउनु भयो। अनि जब आनन्दको कारणले तिनीहरूले अझै विश्वास गरेनन् र छक्क परिरहे, तब उहाँले तिनीहरूलाई भन्नुभयो, के यहाँ तिमीहरूसँग केही खानेकुरा छ? अनि तिनीहरूले उहाँलाई सेकाइएको माछाको एक टुक्रा, त्यसैले प्रभु येशू शाकाहारी हुनुहुन्न थियो, र मौरीको चाकाबाट केही दिए, अनि उहाँले लिनुभयो र तिनीहरूकै सामु खानुभयो। साँच्चैको वास्तविक शरीर हो मौरी उठाए, हाम्रो यस्तै शरीर नै छ, उहाँको जस्तै भनिएको छ भाइ। दोस्रो कुरा, यो बौरी उठाएको शरीर कस्तो हुन्छ भने त्यो चाहिँ नाश नहुने शरीर हुन्छ। तपाईँको अहिले शरीर चाहिँ नाश हुने शरीर हो। पहिलो कुरन्थी 15:42 पल्टाउँछ, पहिलो कुरन्थी 15:42, अविनाशी शरीर हुनेछ हाम्रो। पहिलो कुरन्थी 15:42 अघि पढेको थियौ, मरेकाहरूको बौरी उठाई पनि यस्तै प्रकारको हुन्छ, विनाशी दशामा छरिन्छ, अविनाशी दशामा बौराइन्छ। जुन गहुँको दाना चाहिँ यस्तो सानो हुन्छ, जुन अथवा आलु जुन तपाईँले बिउ काटेर रोप्नुहुन्छ, आलुको रूप त अर्कै छ तर निस्केको बोट त अर्कै छ, होइन? जे रोप्छ ठ्याक्कै त्यही यत्रो आलुको त निस्किँदैन नि, होइन? हरियो पातहरू निस्किन्छ। अनि प्रभुले, हे मूर्ख, तिमीलाई थाहा छैन जे रोपिन्छ त्यस्तै कहाँ निस्किन्छ? त्यस्तै तिमीहरूको यो नाश हुने शरीर चाहिँ रोपिने हो, तर नाश नहुने चाहिँ बौरी उठ्छ भन्ने। अब यसको मतलब, यसमा कुनै पनि दुर्बलता भन्ने कुरा नै हुँदैन, यसमा कुनै पनि कमजोरी, थकाइ लाग्ने, गल्दै जाने, कमजोर हुँदै जाने, बल घट्ने, अनि एक दिन चौरी पर्दै जाने भन्ने हुँदैन। अहिले पो छ त हाम्रो त्यस्तो। त्यो शरीर चाहिँ अविनाशी, प्रभुलाई धन्यवाद। तेस्रो कुरा, यो शरीर चाहिँ महिमित हुनेछ भनेछ। पहिलो कुरन्थी यही 15:43 43 पद, अनादरमा छरिन्छ, महिमामा बौराइन्छ, दुर्बलतामा छरिन्छ, सामर्थ्यमा बौराइन्छ। बौरी उठे पछिको शरीर चाहिँ महिमित हुनेछ। यो भनेको के हो? प्रभुले भन्नुभयो, मैदानको फुलहरूलाई हेर, के लाउने भनेर फिक्री नगर, किनभने सुलेमानले पनि आफ्नो सम्पूर्ण केमा महिमामा यो फुलले जस्तो राम्रो लुगा लागेन। के भनेको यो सम्पूर्ण महिमा हो रे सुलेमानको? सुलेमानको सम्पूर्ण महिमा भनेको उसको राजकीय ओहदा र उसको राजकीय सम्पन्नता, राजकीय धन उसको दरबारमा छ नि। तपाईँले पढ्नुभयो भने चाँदीको एउटै पनि भाँडा थिएन, सुन यति प्रशस्त थियो। त्यसैले महिमामा भनेको राजकीय ओहदामा, ख्रिस्ट राजाहरूको राजा अनि उहाँसँगै हामी राज्य गर्ने शरीरहरू हाम्रो महिमित शरीर हुनेछ, उहाँसँगै महिमामा हामीले चाहिँ भाग पाउनेछौँ। यो शरीर चाहिँ यसरी पनि बयान गरेछ, यो चाहिँ आत्मिक शरीर हुन्छ पनि भनेछ, छुन सक्ने तर आत्मिक शरीर। पहिलो कुरन्थी 15:44 यहाँ लेखेको छ, एउटा प्राकृतिक शरीर छरिन्छ, जुन अहिलेको शरीर प्राकृतिक, एउटा आत्मिक शरीर बौराइन्छ। यसको मतलब त्यो भौतिक होइन भन्न खोजे होइन, प्रभु येशूको साँच्चैकै भौतिक छुन सकिने शरीर थियो, तर के भनेको भने यो चाहिँ अहिलेको जस्तो प्राकृतिक शरीर चाहिँ हुने छैन। त्यो बेलामा दुइटै साँच्चै शरीर हुन्, जस्तो कि आलुको बिउ साँच्चैको चिज हो, त्यसको बोट पनि साँच्चैको चिज हो, दुइटै शरीर हो है। एउटा चाहिँ रोप्ने शरीर, एउटा चाहिँ बौरिने शरीर, होइन? तर फरक छ भने जस्तै प्राकृतिक शरीर अहिले छ, यसको मतलब चाहिँ धेरै हिसाबमा हाम्रो आत्मा चाहिँ यो शरीरले गर्दाखेरि प्रभावित हुन्छ, बुझ्नुहुन्छ? हाम्रो आत्मा लाई चाहिँ शरीरले धेरै हिसाबले चाहिँ असर पार्छ। अझ यो शरीरको अधीनमा पनि पुग्छ कतिचोटि हाम्रो आत्मा। अहिलेको अवस्था त्यस्तो छ, पछि चाहिँ त्यो शरीर चाहिँ पुरै आत्माको अधीनमा हुन्छ। शरीर हुन्छ तर आत्माको अधीनमा जिउने शरीर हुन्छ, अनि त्यसैले त्यसलाई आत्मिक शरीर भनेछ। अब चारवटा बुँदा हेऱ्यौँ, अब एउटा बुँदा छ। यो दौडी उठेपछि हाम्रो शरीर चाहिँ कस्तो हुनेछ? यो अमर शरीर हुनेछ, नमर्ने शरीर। भन्नुहोस् पहिलो कोरिन्थी 15:53 भनेछ, किनकि यस विनाशीले अविनाशलाई पहिरनै पर्छ र यस मरणशीलले अमरतालाई ओढ्नै पर्छ। अमरताको शरीर पढम एकचोटि 50 अब भाइहरू म यो भन्दछु, रगत र मासु यो प्राकृतिक शरीर परमेश्वरको राज्यको हकदार हुन सक्दैन, यो नै शरीर गर्न सक्दैन, न त विनाश अविनाशको हकदार हुन सक्छ। हेर एउटा रहस्य म तिमीहरूलाई बताउँछु, हामी सबैजना सुती जाने छैनौँ। भनेको भन्दा उहाँको आगमन आजै भयो भने त हामी नमरिकन नै हामीलाई बदलेर लानुहुन्छ, तर हामी सबै बदली हुनेछौँ एकैछिनमा। भनेको ती चाँडो आँखाको झिमिकमा हामीले चाहिँ अरू केही पनि गर्न पनि भ्याउँदैन हामीले केही पनि गर्न भ्याउँ आँखाको झिमिकमा भनेपछि हामीले पिरहेको चिया पनि त्यही छोडेर जान्छौँ भने सबै एकै यति चाँडो हुन्छ। आखिरी तुरै बज्दा हुँदै किनकि तुरै बज्नेछ र मरेकाहरू अविनाशी दशामा बौराइनेछन्, भनेको मरेको विश्वास चाहिँ, र हामी चाहिँ जीवितहरू चाहिँ बदली हुनेछौँ। किनकि किन बदली हुने पर्यो? किनकि यस विनाशीले अविनाशलाई पहिरनै पर्छ र यस मरणशीलले अमरतालाई ओढ्नै पर्छ। हामीले नयाँ शरीर पाउनेछौँ, उस बौरिसकेको शरीर चाहिँ अमर हुनेछ। त्यसैले तपाईँ आज के गर्दै हुनुहुन्छ? तपाईँ अनन्तको लागि तयार हुनुहुन्छ? आज जान तयार हुनुहुन्छ? अनि तपाईँ आज मर्यो भने कहाँ पुग्नुहुन्छ? तपाईँ यो निश्चय गरी जान्न सक्नुहुन्छ, परमेश्वरले चाहिँ शैतानको लागि हो त्यो नरक बनाएको, तर यदि हामी परमेश्वरपट्टि आएन भने हामी पनि त्यही जानुपर्ने हुन्छ। तर तपाईँ जान्न नपरोस् भनेर ख्रिस्ट मर्नुभयो र बौरी उठ्नु भएको छ, अनि उहाँमा विश्वास गर्नेहरूले आत्मामा त अहिले नै जीवन पाएको छ, तर उहाँको आगमनमा चाहिँ कहिले नमर्ने शरीर पनि पाउँछ।